الله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا لا يسخر قوم من قوم عسى أن يكونوا خيرا منهم ولا نساء من نساء عسى أن يكن خيرا منهن ولا تلمزوا أنفسكم ولا تنابزوا بالألقاب بئس الاسم الفسوق بعد الإيمان ومن لم يتب فأولئك هم الظالمون. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو یہ جو آیات ابھی تلاوت کی گئیں تو ان کے بارے میں تو ہم بات چیت کرنا شروع کرتے ہیں. ابھی پیچھے سے جو ٹاپک چل رہا تھا اس کے بارے میں چند اہم باتیں آپ کے سامنے رکھتی تھیں، پھر اس کے بعد آگے چلیں گے انشاءاللہ. تو پیچھے جو بات اللہ تعالیٰ نے ارشاد فرمائی تھی، حکم دیا تھا، وہ مسلمانوں کے اجتماعی مسائل سے متعلق تھا کہ اگر تم میں سے دو گروہ آپس میں لڑ پڑے، ان میں تنازع ہو جائے، لڑائی ہو جائے، تو تم ان کے درمیان صلح کروا دو. اور اگر ان میں سے کوئی ایک دوسرے کے اوپر چڑھائی کرے تو تم اس سے لڑو، ٹھیک ہے، یعنی شروع کرنے میں وہ تمہاری بات نہ مانے تو تم اس سے پھر لڑائی کرو حتیٰ کہ وہ واپس لوٹ آئے اللہ کے حکم کے اوپر، یعنی امن اور آتشی کے اوپر وہ واپس لوٹ آئے، جو کہ اللہ تعالیٰ کا ایمان والوں کے لیے حکم ہے. پھر جب وہ لوٹ آئے تو پھر تم سلو وغیرہ مکمل طریقے سے کروا دو، تاکہ ان کے دلوں کے اندر جو غلط فہمیاں یا کینہ بہت عداوت وغیرہ پیدا ہو گئی تھی تو وہ بھی ختم ہو جائے. تو اس کے تحت جو ہے وہ ہم نے مشاجرات صحابہ کا بہت ہی اہم موضوع کل تفصیل کے ساتھ ڈسکس کیا تھا، ٹھیک ہے. مشاجرات صحابہ کے بارے میں اگر کسی کو کوئی سوال ہو تو وہ آپ پوچھ سکتے ہیں، ٹھیک ہے. یہ کلاس روم ہے، یہ کوئی بیان نہیں ہے، بیان میں سوال جواب کا موقع نہیں ہوتا، ٹھیک ہے. لیکن یہ کلاس اس لیے رکھی گئی ہے کیونکہ اس کے اندر آپ کے پاس سوال پوچھنے کا سہولت موجود ہے، تو چاہیے کہ ہم پوچھا بھی کریں. یہ مت سوچا کریں کہ جی ان کے پاس جواب نہیں ہوگا اس بات کا، ٹھیک ہے. یعنی اس نیت سے سوال پوچھنا کہ میں ان کو نیچا کر کے دکھاؤں اور ان کو آزماؤں، یہ تو نیت ہی غلط ہے سوال کرنے کی، ٹھیک ہے. تو غلط نیت سے سوال کرنے کی تو ویسے ہی اللہ تعالیٰ نے اجازت نہیں دی ہے، لیکن اچھی نیت سے سوال کرنا وہ ہوتا ہے اپنے علم کے لیے سوال کرنا، ٹھیک ہے نا. تو جب اپنے علم کی نیت سے کوئی سوال کر رہا ہے، ٹھیک ہے نا، اور استاد کو استاد سمجھ کر کے اس سے سوال کر رہا ہے، تو اب یہ فکر نہیں کرنی چاہیے کہ اگر ان کو جواب نہ معلوم ہوا تو پھر جو ہے وہ ان کے لیے شرمندگی کا سبب بنے گا، یہ نہیں سوچنا چاہیے، ٹھیک ہے. بیکاز یہ طالب علم کا مسئلہ نہیں ہوتا کہ استاد کو معلوم ہے کہ نہیں ہے، ٹھیک ہے. یہ استاد کا مسئلہ ہے کہ اس کو معلوم ہے کہ نہیں ہے، ٹھیک ہے. تو ہمارے اساتذہ، ہمارے اکابرین کا یہ طرز عمل رہا ہے کہ اگر ان کو معلوم ہوتا ہے تو وہ جواب دے دیتے ہیں، اور اگر ان کو معلوم نہیں ہوتا تو وہ کہہ دیتے ہیں لا ادری، مجھے معلوم نہیں ہے، میں پوچھ کے بتا دوں گا، ٹھیک ہے. تو بڑا آسان ہے ان کے لیے یہ بات مان لینا کہ جی ان کو یہ بات معلوم نہیں ہے، ٹھیک ہے. نہیں معلوم ہوگی تو ایڈمٹ کر لیں گے، تو یہ ہمیں فکر کرنے کی ضرورت نہیں ہے کہ ان کو معلوم ہے کہ نہیں ہے. تو بس ہمارا کام ہے صحیح نیت کے ساتھ علم حاصل کرنا. اچھا، تو مشاجرات صحابہ کے بارے میں اگر کوئی سوال ہو تو آپ بلا کر لو پوچھ سکتے ہیں. اب اس کے اسی ٹاپک کے اوپر چند باتیں جو کہ ہمارے حضرت نے پچھلے سال جو سورہ حجرات کی تفسیر کری تھی، تو ماشاءاللہ پہلے ہی سوال آپ نے ایسے کیا جو کہ کل میرے ذہن میں بھی آیا تھا لیکن اس کا جواب تلاش کرنے کی مجھے توفیق نہیں ہوئی، موقع نہیں ملا، کہ جنگ صفین کو صفین کیوں کہا جاتا ہے. البتہ یہ مجھے نہیں معلوم، ٹھیک ہے، البتہ یہ کہ معلوم کیا جا سکتا ہے، انشاءاللہ جواب اس کا مل جائے گا. جنگ جمل کے بارے میں تو بتا دیا تھا کہ عائشہ رضی اللہ تعالیٰ عنہا کیونکہ اونٹ پر سوار تھی تو اس وجہ سے اس کا نام جنگ جمل پڑ گیا. ستین کا اگر آپ میں سے کسی کو معلوم ہو تو آپ بھی شیئر کر سکتے ہیں، اس میں کوئی مضائقہ نہیں ہے. ٹھیک ہے، تو اس کی وجہ تسمیہ وہ میرے ذہن میں سب نہیں ہے، انشاءاللہ دیکھیں گے. اچھا، تو چند باتیں جو حضرت نے فرمائی تھی تو وہ آپ کے سامنے بھی رکھنی ہے. تو ایک تو یہ کہ جی صحابہ کرام کی جو عظمت اور فضیلت ہے نا، تو اس کے متعلق یہ بات ہے کہ دیکھیں یہ جو صحابہ کی زندگی تھی، یہ صحابہ کی زندگی امت کے لیے تعلیم تھی. ٹھیک ہے، یعنی یہ پورا کا پورا گویا کہ ایک ایجوکیشنل ماڈل تھا ہمارے لیے، امت کے لیے. ٹھیک ہے، تو جیسے کہ ہم نے پہلے بھی بات کری تھی کہ قرآن کی آیات جو ہوتی ہیں ان کا شان نزول ہوتا ہے کہ بھئی کوئی واقعہ پیش آتا اس کے اوپر اللہ تعالیٰ کی طرف سے ہدایات آتی تھی قرآن کی آیات کی شکل میں عمومی طور پر، اور کبھی نبی علیہ صلی اللہ علیہ وسلم کے دل میں اللہ تعالیٰ وہی القاء فرما دیتے تھے جس کو حدیث کہتے ہیں. ٹھیک ہے، تو یہ سب جو ہے پھر پوری امت کے لیے ایک ایجوکیشن بن گیا نا. تو اب یہ جو یعنی امت کو جن چیزوں کی کے علم کی ضرورت ہے، ٹھیک ہے، وہ سارا کا سارا علم جو ہے وہ ہمیں قرآن و حدیث میں یا تو صراحتن ملتا ہے، صراحتن یعنی بالکل اگزیکٹلی جیسے کہ ہمیں ضرورت ہے ویسے ہی ملتا ہے، یا اشارتن ملتا ہے. ٹھیک ہے نا، یا اشارتن ملتا ہے کہ بھائی اگزیکٹلی ویسے نہیں لیکن اس کا اشارہ ہمیں مل جاتا ہے. تو اس اشارے کے اوپر پھر علماء جو ہے وہ اجتہاد کرتے ہیں، قیاس کرتے ہیں اور مسائل کا حل نکالتے ہیں. ٹھیک ہے، تو یا تو قرآن اور حدیث کے اندر ہر مسئلے کا صراحتن حل موجود ہے یا اشارتن حل موجود ہے. ٹھیک ہے، اب جب بھی ایک انسانی معاشرہ پنپتا ہے، پھیلتا ہے، ٹھیک ہے، تو انسانی معاشرے کے اندر اختلاف ہونا لازمی ہے. ٹھیک ہے، اختلاف ہونا لازمی ہے. یہ اختلاف جو ہے یہ صرف انٹلیکچوئل اختلاف بھی ہو سکتا ہے، رائے کا اختلاف، اور یہ رائے کی حد تک ہی رہے یہ بھی ممکن ہے، لیکن یہ اختلاف بڑھتے بڑھتے لڑائی کی شکل بھی اختیار کر سکتا ہے. ٹھیک ہے نا، جسمانی قتال، جنگ و جدال کی شکل بھی اختیار کر سکتا ہے. ٹھیک ہے نا، یہ بھی تو انسانی معاشرے کو سچویشن پیش آ سکتی ہے نا. ٹھیک ہے، تو اب یہ ایک بڑی اہم سچویشن ہے کہ جس کا کہ حل ہونا چاہیے، رائٹ، جس کا کہ حل موجود ہونا چاہیے قرآن اور حدیث کے اندر. بھائی اگر اس کا حل موجود نہ ہو قرآن اور حدیث کے اندر، تو پھر لوگوں کے درمیان جب جنگ و جدال کی نوبت آئے گی تو وہ اس کا حل کیسے تلاش کریں گے؟ ٹھیک ہے نا، تو اگر قرآن اور حدیث میں صراحتاً یا اشارتاً اس کا حل موجود نہ ہو تو پھر تو ہم ان گائیڈڈ رہ جائیں گے نا، بغیر رہنمائی کے رہ جائیں گے، جو کہ مناسب نہیں ہے، ٹھیک بات نہیں ہے. تو یہ جو لوگوں کے درمیان جنگ و جدال والا معاملہ ہے نا، یہ معاملہ جو ہے وہ صحابہ کرام یعنی نبی علیہ السلام کی زندگی میں پیش نہیں آیا. ٹھیک ہے، اس لیے کہ نبی علیہ السلام کے زندگی میں آپ صلی اللہ علیہ وسلم کے سامنے اگر صحابہ کے درمیان جنگ و جدال والا معاملہ پیش آ جاتا نا، تو پھر ایک بہت ہی یعنی ایک نبی علیہ السلام کے اوپر جو کی شان میں جو ہے وہ ایک نیگیٹو بات ہوتی. ٹھیک ہے، اور مخالفین کو ایک بڑا اعتراض کا موقع مل جاتا کہ بھئی یہ کیسے رسول تھے کہ ان کی زندگی میں ہی ان کے شاگرد آپس میں جنگ و جدال اور قتال کرنا شروع ہو گئے. ٹھیک ہے، بیکاز یہ ایک ظاہر ہے ایک مشکل چیز ہوتی ہے، ایک ڈیفیکلٹ ٹو انڈرسٹینڈ اور اپریشیٹ چیز ہوتی ہے. ٹھیک ہے، کہ بھئی استاد کے سامنے ہی شاگرد جو ہے وہ لڑنا پڑنا شروع ہو جائے. آپ نے کبھی دیکھا ہوگا کہ اگر کوئی استاد کسی شاگرد سے بات دو شاگردوں سے بات کر رہا ہے اور وہ شاگرد جو ہے وہ بہت زیادہ ایک دوسرے کے ساتھ دست دست ہو گئے، رائٹ، ہاتھ پیر سے لڑائی کرنا شروع ہو گئے، تو پھر بہت ہی زیادہ بری سچویشن ہو جاتی ہے. ٹھیک ہے، تو نبی علیہ السلام کے سامنے اللہ تعالیٰ نے ایسا نہیں ہونے دیا. ٹھیک ہے، لیکن امت کو تعلیم تو دینی تھی نا، تو اس وجہ سے ہمارے علماء نے لکھا کہ یہ جو جنگ و جدال کے مسائل تھے نا، کہ جی کیسے جنگ و جدال کو آپ نے حل کرنا ہے، یہ مسائل پھر نبی علیہ السلام کی دنیا میں جانے کے بعد پیش آئے. ठीक है, आप सल्लल्लाहु अलैहि वसल्लम के सामने पेश नहीं आए, आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में मुसलमानों में अल्लाह ताला ने जंग नहीं होने दी, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के बाद जो है ये जंग वाला मामला पेश आया, और फिर इस मामले को सहाबा ने कैसे हैंडल किया, ये सहाबा को जो हैंडल करना है ना, ये भी तो सुन्नत के अंदर ही दाखिल है, ठीक है ना। क्योंकि नबी अलैहिस्सलाम ने जो फरमाया ना कि जी तुम सुन्नत के ऊपर अमल करो, तो आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस मुबारक है कि मेरी सुन्नत पर और मेरे सहाबा की सुन्नत पर अमल करो। असहाबी कल नजूम, मेरे सहाबा जो है वो सितारों की मानंद है, तुम उन सितारों में से किसी की भी पैरवी करोगे ना तो तुम हिदायत पा जाओगे, ठीक है। तो हमने तो सहाबा की भी इत्तबा करनी है ना, तो अब सहाबा ने अपने इन बाहिमी इख्तलाफात को कैसे हल किया, इससे उम्मत के सामने तफसीली हिदायत आ गई, ठीक है, तफसीली हिदायत आ गई। तो ये मुशाजरात सहाबा जो है ये भी जो है वो एजुकेशनल मॉडल का हिस्सा है, उम्मत के लिए एजुकेशनल मॉडल का हिस्सा है। इनमें जो अली रतन और तलहा जुबैर और आयशा सिद्दीका रतन के दरमियान जो एक जंग हुई, तो उसके अंदर भी बहुत सारी जो है वो नुकात हमें मिलते हैं हिदायत के लिए। और जो बाद में जंगे सिफीन पेश आई, जो हजरत मुआविया रजी अल्लाह तआला अन और अली रजी अल्लाह के माबैन हुई, तो उसमें भी बहुत सारी हमारे लिए हिदायत के नुकात मौजूद हैं। एक पॉइंट हो गया, ठीक है, कि नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में अल्लाह तआला ने नहीं करने दिया, ये जिंदगी के बाद हुआ, लेकिन ये भी एजुकेशनल मॉडल ही का हिस्सा है, ठीक है। दूसरी अहम बात यह है कि जैसे कि कल हमने ये एक्चुअली ये बात दूसरी हम पहले ऑलरेडी कर चुके हैं कि सहाबा जो है ये तो अल्लाह ताला की तरफ से पाकीजा हो चुके थे, जैसे कि इन्हीं आयात जो कि अभी हमने पढ़ी थी सूरह हुजरात के अंदर ही, कि हमने तुम्हारे दिलों को पाकीजा कर दिया और ईमान को उसके अंदर मुजयन कर दिया, और कुफर और इस्यान और गुनाह को जो है तुम्हारे लिए मकरूह बना दिया, ठीक है। तो इससे बात तो साबित हो गई कि सहाबा का जो अमल था वो अल्लाह ताला के यहाँ गैर मकबूल नहीं था, गुनाह नहीं था। तो उसके ऊपर भी किसी यानी शायर ने बड़ा प्यारा शेर लिखा, जो कि हजरत ने मेंशन किया था अपने लेक्चर्स के अंदर, कि सहाबा बाहम जंग भी करें, सहाबा बाहम जंग भी करें तो भी वो सईद हैं। सईद का मतलब होता है कि खुशबख्त, जिनका के अंजाम अच्छा है, अल्लाह ताला के नजदीक मकबूल है। तो सहाबा बाहम जंग भी करें तो भी वो सईद हैं, इधर के भी शहीद हैं उधर के भी शहीद हैं, ठीक है। यानी इस तरफ के वाले लोग जो हैं जिनका कत्ल हो गया तो वो भी अल्लाह के नजदीक शहीद ही होंगे, और दूसरी तरफ वाले भी शहीद ही होंगे, ठीक है, क्योंकि दोनों जो है वो अपने इश्तेहाद पे अमल कर रहे थे और दोनों की नीयत जो है वो अल्लाह ताला की रजा ही थी। ये हो गया दूसरा पॉइंट। और तीसरा पॉइंट जो बहुत अहम है बतौर उसूल के हमें याद रखना है, वो ये है कि सहाबा कराम के बारे में जो हम तक बातें पहुंचती हैं ना, उनके दो जराए हैं, दो सोर्सेज हैं। एक जरिया जो है वो कुरान और हदीस है, ठीक है, कि कुरान में अल्लाह ताला ने सहाबा कराम के शान में बहुत सारी आयात नाजिल करी, ठीक है ना, वकुल्लहु वअदल्लाहुल हुस्ना, ठीक है, कि अल्लाह ताला ने सबके साथ जो है वो बेहतरीन वादा फरमा दिया, रदियल्लाहु अन्हुम व रदू अन, ठीक है ना। ये भी कुरान के कई हुक्म है सहाबा कराम के बारे में, ठीक है। तो ये इस तरह के बहुत सारे आयात जो है वो सहाबा कराम की शान में आई हैं, और सूरह हुजरात की जो आयात को हमने एक दो दिन पहले पढ़ी ही थी, ठीक है ना। और हदीस के अंदर सहाबा के मनाकिब जो है वो बहुत सारे आए, जो एक हदीस भी आपको पढ़ करके मार्को कुरान से ही सुनाई थी, ठीक है, अल्लाह ताला से डरो मेरे सहाबा के बारे में, जो उनसे मोहब्बत करता है वो मेरी मोहब्बत की वजह से उनसे मोहब्बत करता है, और जो उनसे अदावत रखता है वो मेरी अदावत की वजह से उनसे अदावत रखता है, ठीक है ना। कितनी जबरदस्त नबी सल्लल्लाहु अलैहि वसल्लम इस्तेमाल किए, ठीक है। तो कुरान और हदीस ये एक जरिया है सहाबा कराम के बारे में ओपिनियन बनाने का। और दूसरा जरिया क्या है सहाबा कराम के बारे में जो हम तक खबरें पहुंचती हैं, अगर आपने से कोई बताए, दूसरा क्या सोर्स ऑफ इंफॉर्मेशन है सहाबा कराम के बारे में जो खबरें हम तक पहुंचती हैं, उसकी दूसरी सोर्स ऑफ इंफॉर्मेशन को क्या कहेंगे या क्या कहते हैं? एक तो हो गई कुरान और हदीस, दूसरी सोर्स ऑफ इंफॉर्मेशन क्या है? जी जी खवातीन ने जवाब दे दिया, मर्दों की तरफ से कोई तारीख इस्लाम। हाँ तारीख, हिस्ट्री। ठीक है, दोनों ने सही जवाब दिया, तारीख, जिसको हिस्ट्री कहते हैं अंग्रेजी में। ठीक है, तो अब जब इन दोनों चीजों का मवाजना करते हैं ना, तो कौन सी चीज ज्यादा ऑथेंटिक है, किस चीज के ऊपर मुसलमान का एतमाद ज्यादा होना चाहिए, क्या तारीख पर होना चाहिए या कुरान और हदीस पर होना चाहिए? तो बहुत ही जाहिर बात है कि तारीख के मुकाबले, यानी कुरान और हदीस के मुकाबले में तारीख की कोई हैसियत नहीं है। ठीक है भाई, तारीख से आपको बहुत सारी बातें पता लगती हैं, तारीख का मुताला करना चाहिए, हमें मालूम होना चाहिए कि हमारी तारीख में क्या मामला हुआ, लेकिन अगर कोई ऐसी बात तारीख में आपको मिलती है जो कि कुरान और हदीस के खिलाफ जाती है, वहां से जो इंफॉर्मेशन मिल रही है उसको रद्द करती है, कॉन्ट्रडिक्ट करती है, तो फिर हम किस चीज को इख्तियार करेंगे और किस चीज को रद्द कर देंगे? क्या हम तारीख को इख्तियार कर लेंगे और कुरान और हदीस को रद्द कर देंगे? हरगिज नहीं, वरना तो हम तो मुसलमान ही नहीं रहेंगे ना। किस किस्म के मुसलमान है कि कुरान और हदीस की जो सराहतन बातें हैं उनको हमने इग्नोर कर दिया और तारीख को इंपॉर्टेंस देनी शुरू कर दी? ठीक है, जाहिर सी बात है कि हमने कुरान और हदीस के जो दलीलें हैं, कुरान और हदीस के जो ऐलानात हैं, जो सर्टिफिकेशंस हैं, हमने उनको इख्तियार करना है और तारीख को हमने पांव की ठोकर से उड़ा देना है, ऐसे मामलात के अंदर जहां पर के तारीख कुरान और हदीस के खिलाफ जाती है। तो ये एक ऐसा उसूल है कि अगर हम इसको याद रखें ना, तो सहाबा के बारे में जो भी कुछ कुछ भी कहे, कि जिस बड़ी से बड़ी किताब के अंदर कोई मशहूर से मशहूर जो है वो तफसीर की किताब हो, किसी की जो है वो कोई और तारीख की किताब हो, जो भी हो जिसके अंदर सहाबा के बारे में कोई मनफी बातें लिखी हुई हैं, ठीक है, तो हम उनको रद्द कर देंगे, इसलिए कि कुरान की सराहतन आयात मौजूद है और हदीस में भी सराहतन सहाबा कराम के बारे में बहुत सारी मनाकिब जो है वो मौजूद हैं, तो भाई उनके नजदीक जो है वो किसी मुफक्किर इस्लाम सो कॉल्ड, राइट, किसी भी मुअर्रिख की लिखी हुई बात की कोई हैसियत नहीं है। ठीक है, तो ये एक ऐसा नुकता है जो कि हमारे अकाबरीन ने हमें समझा दिया, इससे बड़े बड़े मसलों का हल हो गया, क्योंकि बहुत सारी ऐसी किताबें मौजूद हैं इस किस्म के मुफक्किरीन सो कॉल्ड, राइट, इंटेलेक्चुअल्स की लिखी हुई, कि जिनके अंदर सहाबे कराम को तानो तशनी का और एतराजात का निशाना बनाया गया है। ठीक है जी, अब हम आगे चलते हैं। ये जो आयात आज तिलावत की गई जिसमें अल्लाह ताला इरशाद फरमाते हैं, या अय्युहल्लज़ीना आमनू, ठीक है, फिर जो है ना अल्लाह ताला बराह रास्त मुखातब है ईमान वालों को, ए वो लोग जो के ईमान लेकर के आए। ठीक है, तो इसके ऊपर भी बड़ी अहम बात हमारे अकाबरीन ने हमें समझाई कि भाई इस सूरत के अंदर अल्लाह ताला बार बार ईमान वालों ईमान वालों ईमान वालों को ऐसे खिताब क्यों फरमा रहे हैं, क्योंकि इस सूरत के अंदर अल्लाह ताला जो है ना वो ईमान वालों को आदाब सिखा रहे हैं, इखलाक सिखा रहे हैं, ठीक है ना, उनको रिमाइंड करवा रहे हैं कि तुमने अल्लाह के रसूल के साथ कैसे मुआमला करना है, तुमने जो है वो आपस में एक दूसरे के साथ कैसे मुआमला करना है, जिसको हमने बताया था वर्टिकली कैसे मुआमला करना है और हॉरिजॉन्टली कैसे मुआमला करना है। ठीक है, आदाब की तालीम है इसके अंदर, ऊपर वालों के साथ भी और बराबर वालों के साथ भी। तो अल्लाह ताला हमें इस तरीके से रिमाइंड करवा रहे हैं कि भाई तुम तो ईमान वाले हो, तुम तो अल्लाह और उसके रसूल के ऊपर ईमान ला चुके हो, अब बेअदबी का तो तुमसे तसव्वुर भी नहीं किया जा सकता, राइट, बेअदबी तो तुम्हारी शान के खिलाफ है, तुम तो अफजल तरीन इंसान हो जो कि मैंने इस दुनिया में भेजे, तुम तो अफजल तरीन इंसान हो, अल्लाह के ऊपर और अल्लाह के महबूब के ऊपर ईमान लाए हुए हो, आखिरत के ऊपर ईमान रखते हो, ठीक है, तो तुम्हारी शान के बिल्कुल खिलाफ है ये बात कि तुम बेअदबी का शिकार हो, तो इस वजह से जो तुम्हें आदाब सिखाए जा रहे हैं उन आदाब के ऊपर लाजिम है कि तुम अमल करो। एक और हदीस मुबारक भी नकल फरमाई थी, तिर्मिजी शरीफ की हदीस है कि अकमलुल मोमिनीना ईमानन, के ईमान के एतबार से जो सबसे ज्यादा कामिल मोमिन होता है, अहसनहुम खुलुकन, वो होता है कि जिसके इखलाक सबसे अच्छे होते हैं। ठीक है, यानी जिसके सबसे अच्छे इखलाक होते हैं वही ईमान के एतबार से सबसे कामिल मोमिन होता है। अच्छे इखलाक का होना जो है वो ईमान का शोभा है और इससे जो है वो ईमान के अच्छे होने का पता लगता है। تو اللہ تعالیٰ بار بار ایمان والوں کو اس آیت اس سورت کے اندر یا ایہا الذین کہہ کر کے یہ بات یاد دلا رہے ہیں، لا یسخر قوم من قوم، کوئی قوم یعنی کوئی لوگوں کا گروہ، قوم سے مراد ہوتی ہے لوگوں کا گروہ، تین یا تین سے زیادہ لوگوں کے اوپر قوم کا لفظ بولا جا سکتا ہے، ٹھیک ہے، کوئی گروہ جو ہے وہ دوسرے گروہ کے اوپر یعنی تمسخر نہ کرے، ان کا مذاق نہ اڑائے. اب تفصیل انشاءاللہ آگے پڑھیں گے. عسا ان یکونوا خیرا منہم، کہ عین ممکن ہے کہ جن کا مذاق اڑایا جا رہا ہے وہ مذاق اڑانے والوں سے زیادہ بہتر ہوں اللہ کے نزدیک. آف کورس، ٹھیک ہے نا، کیونکہ اصل کرائٹیریا تو اللہ کے نزدیک ہے کہ کون زیادہ بہتر ہے کون کم بہتر ہے. تو بھائی مذاق اڑانے والا تو مذاق کیوں اڑاتا ہے؟ کیونکہ وہ اس کو کمتر سمجھتا ہے نا، تو تم کمتر سمجھ رہے ہو لیکن اللہ کے نزدیک وہ زیادہ بہتر ہے تم سے. ولا نساء من نساء، پھر الگ سے عورتوں کا تذکرہ کیا کہ عورتیں بھی جو ہیں وہ دوسرے عورتوں کا مذاق نہ اڑائیں، حالانکہ قوم کے اندر عورتیں شامل ہو جاتی ہیں، ٹھیک ہے نا. قوم کا لفظ جو ہے وہ مردوں کے لیے خاص طور پر بولا جاتا ہے، لیکن اگر اپلیکیبل ہو وہ مقام ایسا کہ عورتیں بھی اس کا مخاطب ہو سکیں تو قوم کے اندر عورتیں کور ہو جاتی ہیں. لیکن یہاں پر مزید ایمفیسس کے لیے، جیسے کہ پیچھے بھی بتایا تھا کہ زیادہ الفاظ کا استعمال جو ہے وہ زیادہ تاکید کو ظاہر کرتا ہے، زیادہ اہمیت کو ظاہر کرتا ہے. تو عورتوں کے لیے الگ اللہ تعالی نے الفاظ استعمال کیے اسی ایک ادب کی تعلیم دینے کے لیے، ٹھیک ہے. کیونکہ یہ جو تمسخر اڑانے والا کام ہے یہ مرد بھی کرتے ہیں اور یہ عورتوں سے بھی ہو جاتا ہے، عورتیں بھی عورتوں کا تمسخر اڑاتی ہیں، اور یہ معاملہ جو ہے وہ بلکہ یعنی مردوں میں تو پھر اکثر جو ہے وہ یہ کام کم ہوتا ہے، لیکن انفارچونیٹلی خود عورتیں اس بات پر گواہ ہیں. یہ نہیں کہ ہم جو ہے مرد ہونے کے ناطے جو ہے وہ عورتوں کے اوپر تنقید کر رہے ہیں، بلکہ خود عورتوں ہی کی زبانی سے سنی ہوئی باتوں کو کی وجہ سے ہی آپ کو یہ بات بتا رہے ہیں، کیونکہ یہ عورتوں کے جو گیدرنگز ہوتی ہیں نا تو وہاں کی جو خبریں ملتی ہیں انہیں سے ہمیں پتہ لگتا ہے. الحمدللہ ثم الحمدللہ کہ جب سے دین والوں کے ساتھ جڑے ہیں، ٹھیک ہے، نمازیں تو پہلے بھی پڑھتے تھے، الحمدللہ زندگی میں شراب نہیں پی، ٹھیک ہے نا، بڑے بڑے جو گناہ ہوتے ہیں وہ تو پہلے بھی نہیں کیے تھے، ٹھیک ہے نا، لیکن جو بہت سارے ایسے کام تھے جن کو کہ ہم گناہ سمجھتے ہی نہیں تو وہ تو کرتے تھے، ٹھیک ہے، لیکن جب اللہ والوں کے ساتھ جڑے اور ان کے سامنے اپنے آپ کو اصلاح کے لیے پیش کیا، ان کی جھڑکیاں بھی کھائیں، ان کی ڈانٹیں بھی کھائیں، ان سے جو ہے وہ ہر قسم کا جو کچھ انہوں نے کیا ان ٹھیک ہے نا الحمدللہ برداشت کیا، تو اس کے بعد جو زندگی میں تبدیلیاں آئیں تو ان میں سے ایک میجر تبدیلی یہ تھی کہ جو غیر محرموں کے ساتھ اختلاط والا معاملہ ہوتا ہے وہ ختم ہو گیا، ٹھیک ہے. اب عورتوں کی مجلس میں بیٹھنا اور ان کے ساتھ جو ہے وہ ہنسی مذاق کرنا اور ان کے ساتھ اس طرح کی باتیں شیئر کرنا یہ تو ختم ہو گیا، تو اب ہمیں تو پتہ ہی نہیں لگے کہ جی عورتوں کی جب مجلسیں ہوتی ہیں تو ان میں کیا ہوتا ہے، ٹھیک ہے نا. ہم نے کوئی وہاں پہ ویڈیو کیمرے تو نہیں لگائے ہوئے ہوتے کہ جی پتہ لگے وہ کیا کر رہی ہے، آڈیو ڈیوائسز لگائی ہوئی ہیں کہ جی عورتوں میں کیا باتیں ہو رہی ہیں، ہم تو یہ نہیں کرتے الحمدللہ. تو پھر ہمیں خبریں کیسے ملتی ہیں؟ عورتوں ہی سے ملتی ہیں نا، ٹھیک ہے نا. تو اب یہاں پر کوئی میل اگینسٹ فیمیل والا مسئلہ نہیں ہے، بلکہ یہ فیمیلز ہی کی طرف سے سنی ہوئی باتیں ہیں کہ بھئی جب عورتیں آپس میں بیٹھتی ہیں تو انفارچونیٹلی یہ جو ایک دوسرے کے اوپر کمنٹس دینے والا معاملہ اور کسی کو کچھ کہہ دینے والا معاملہ، زبان کے اوپر کنٹرول نہ ہونے والا معاملہ، یہ بہت زیادہ ہو جاتا ہے ان مجلسوں کے اندر، ٹھیک ہے نا. تو شاید یہی وجہ ہے کہ اللہ تعالیٰ نے اس کو ازمپشن پہ نہیں چھوڑا کہ بھئی قوم کا لفظ استعمال کر دیں گے تو عورتیں خود ہی سمجھ جائیں گی کہ ہاں بھائی وہ بھی مراد ہیں اس سے، ازمپشن پہ نہیں چھوڑا، کیونکہ ازمپشنز کے اندر جو ہوتی ہے وہ بہت سارے لوگوں کے بات سمجھ میں نہیں آتی، ٹھیک ہے نا. بہت سارے لوگ ایسے ہوتے ہیں کہ جن کو بات جو ہے وہ اسپیل آؤٹ کرنی پڑتی ہے، سمجھتے ہیں نا اسپیل آؤٹ کرنے کا کیا مطلب ہوتا ہے، کہ لفظ بلفظ خاص ڈائریکٹلی بات سمجھاتے ہیں تب ان کو سمجھ میں آئے گی بات. اگر آپ ایک عمومی بات کر دیں گے اور یہ توقع رکھیں گے کہ بھئی سننے والوں کو سب کو سمجھ میں آ گئی ہوگی، بہت سارے لوگوں کے سر پر سے بات گزر جاتی ہے، سمجھتے ہیں نا، سر پر سے بات گزر جاتی ہے کہ ہم کیا مطلب ہوتا ہے، رائٹ، کچھ سمجھ میں نہیں آ رہا ہوتا کہ بھئی کیا کہہ گئے ہیں یہ، کیا انہوں نے کہہ دی ہے بات، کیا یہ میرے اوپر بھی اپلائی ہوتی ہے، کیا یہ ہم پر بھی اپلائی ہوتی ہے کہ نہیں، ٹھیک ہے نا، بالکل ہی اوپر سے گزر جاتی ہے بات، ٹھیک ہے نا. تو اس وجہ سے بہت سے لوگ ایسے ہوتے ہیں کہ جن کو کہ اسپیل آؤٹ
کر کے بات بتانی پڑتی ہے. تو گویا کہ اللہ تعالیٰ نے یہاں پر بھی اسپیل آؤٹ کر کے بتا دیا ہے کہ نہیں, عورتیں جو ہیں یہ نہ سمجھیں کہ جی یہ کام تو دوسرے لوگ کیا کرتے ہیں, مرد کیا کرتے ہیں, تو اس وجہ سے بس اللہ تعالیٰ نے قوم کا لفظ استعمال کر دیا, اور قوم کا لفظ عربی زبان میں تو عموماً مردوں کے لیے استعمال ہوتا ہے. تو ہم یہاں پر مخاطب نہیں ہیں, بلکہ اللہ تعالیٰ نے اسپیل آؤٹ کر کے بیان کر دیا, وَلَا نِسَاءٌ مِّن نِّسَاءٍ, ٹھیک ہے, تاکہ سر پہ سے بات نہ گزر جائے بلکہ کان کے اندر سے داخل ہو کر کے پھر دماغ میں اس کو پروسیس بھی کیا جا سکے. تو وَلَا نِسَاءٌ مِّن نِّسَاءٍ عَسَىٰ أَن يَكُنَّ خَيْرًا مِّنْهُنَّ, کہ شاید وہ جن کا مذاق اڑایا جا رہا ہے وہ عورتیں مذاق اڑانے والی عورتوں سے زیادہ بہتر ہوں. وَلَا تَلْمِزُوا أَنفُسَكُمْ, اور عیب نہ لگاؤ ایک دوسرے کو, لفظی ترجمہ تو بنتا ہے انفسکم, اپنی جان کو عیب نہ لگاؤ, ٹھیک ہے, باقی اس کی تفصیل آگے. وَلَا تَنَابَزُوا بِالْأَلْقَابِ, اور القاب سے یعنی ٹائٹل سے ایک دوسرے کو مت پکارو. بِئْسَ الْاِسْمُ الْفُسُوقُ, کہ یہ یعنی بڑا یعنی برا نام ہے. بِئْسَ کا مطلب ہوتا ہے بہت برا, کیا ہی برا, ٹھیک ہے, بِئْسَ کا یہ مطلب ہوتا ہے. الاسم مطلب نام, اور الفسوق معنی بہت برا, جیسے کہ گناہ کے لیے بھی فسق کا لفظ استعمال ہوتا ہے, تو فسوق جو ہے وہ برائی کے لیے بھی لفظ استعمال کیا جاتا ہے, گناہ گاری کا کام ہے. یعنی کہ یعنی یہ جو اس طرح سے نام لگانا ہے نا, یہ ٹائٹل لگانا, ٹائٹل کے لیے بھی اسم کا لفظ استعمال کیا جاتا ہے. تو یہ ایک دوسرے کو جو تم ٹائٹلز دیتے ہو, برے برے ٹائٹلز, یہ بہت گناہ کا کام ہے, ٹھیک ہے نا. ان تین الفاظ کا یہ مطلب ہوا. بعد الایمان, کہ تم ایمان لانے کے بعد اس قسم کے کام کرو, یہ تو اور بھی زیادہ برائی کا کام ہے, کیونکہ ایمان تو جیسے کہ پیچھے بات ہو چکی, یہ تو اس کا مقصد تو یہ ہے کہ تمہیں ان بڑے بڑے گناہوں سے باہر نکال دے. یہ کیا ہوا کہ تم ایمان بھی لے کر کے آ گئے, ابھی بھی تم نے اس قسم کے گناہ نہیں چھوڑے, ٹھیک ہے. جیسے کہ ابھی ہمارے شیخ الحدیث دامن برکاتہم جو دورہ حدیث درس حدیث کیا کرتے ہیں وہاں اعتکاف میں, تو ان سے سنا تھا کہ یہ جو بہت سارے ہمیں حدیثیں ملتی ہیں نا, کہ جن سے کہ بھئی فرانا کام کر لینے سے اللہ تعالیٰ گناہوں کو بخش دیتے ہیں, جمعے کی نماز پڑھتا ہے جو بندہ, پھر اگلے جمعے کی نماز, تو ان دونوں جمعوں کے درمیان جو ہے وہ گناہ جو ہے وہ بخش دیے جاتے ہیں. جو انسان اچھے سے وضو کر کے نماز پڑھنے کے لیے جاتا ہے تو وضو کرنے سے گناہ بخش دیے جاتے ہیں, اور فلانا کام کرنے سے گناہ بخش دیے جاتے ہیں, رائٹ. اتنی ساری حدیث ہمیں ملتی ہیں. تو شیخ الحدیث صاحب نے پھر ہمیں بات ریمائنڈ کروائی تھی کہ ان گناہوں سے مراد صغیرہ گناہ ہوتے ہیں, صغیرہ گناہ, چھوٹے گناہ, ٹھیک ہے نا. آپ صغیرہ کے ڈیفینیشن کا موقع بھی نہیں بلکہ آگے چلیں گے. اس صغیرہ گناہ یہاں سے مراد ہوتے ہیں, کبیرہ گناہ مراد نہیں ہوتے. کبیرہ گناہ جو ہیں وہ توبہ سے معاف ہوتے ہیں, وہ وضو کر لینے سے معاف نہیں ہو جاتے, وہ ایک نماز پڑھ لینے سے معاف نہیں ہو جاتے, ٹھیک ہے نا. تو پھر نبی علیہ الصلوۃ والسلام, سوال یہ پیدا ہوتا ہے, طالب علمانہ سوال, کہ اگر یہ صغیرہ اور کبیرہ میں ایسا ڈسٹنکشن ہے کہ ان اعمال سے صرف صغیرہ معاف ہوتے ہیں, کبیرہ معاف نہیں ہوتے, تو نبی علیہ الصلوۃ والسلام نے یہ بات بتا کیوں نہیں دی, ٹھیک ہے. نبی علیہ الصلوۃ والسلام نے ان حدیثوں کے اندر یہ الفاظ ایسے استعمال کیوں نہیں کیے کہ یہ بات ہمارے اوپر واضح ہو جاتی کہ بھئی صرف صغیرہ مراد ہے, کبیرہ مراد ہی نہیں ہے. اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ ایک مومن کی شان کے خلاف ہے یہ بات کہ وہ کبیرہ گناہ کرے, یعنی کوئی ایسا گناہ. کبیرہ گناہ کیا ہوتا ہے؟ کہ جس کے اوپر جہنم کے عذاب کی وعید ہے, رائٹ, کہ جہنم میں عذاب دیا جائے گا یہ کام کرنے سے, یا اللہ تعالیٰ کی ناراضگی قرآن اور حدیث کے اندر صراحتاً آ گئی ہے کہ یہ کام کرنے سے اللہ تعالیٰ ناراض ہوتے ہیں, تو یہ کام جو ہے وہ کبیرہ گناہ کہلاتے ہیں. اب یہ کس قسم کا مومن ہوا کہ جو کہ یعنی اللہ کے اوپر ایمان لے کر کے آیا, اللہ کو اپنا معبود بنایا, یعنی کہہ کیا رہے کہ میری ساری محبتیں جو ہیں وہ اللہ کے لیے ہیں, ٹھیک ہے نا. کیونکہ آپ کو یہ بات سمجھائی ہے نا, وہ جو ایک ترتیب سمجھائی تھی, رغبت, طلب, محبت, عبادت, ٹھیک ہے. محبت کیا چیز ہوتی ہے؟ کہ کسی کی بات ماننا شروع کر دینا, उसके बगैर ना रह सकना, उसको मोहब्बत कहते हैं। तो फिर इबादत क्या चीज होती है? इबादत का मतलब होता है कि हर बात में उसकी बात मानना, हर मामले में उसकी बात मानना, और उसके साथ इतनी शदीद मोहब्बत हो जाना कि उसके बगैर रह ही ना सके कोई, ये इबादत होती है। हर मामले में उसकी अताअत करना और इतनी मोहब्बत हो जाना कि उसके बगैर का तस्वीर ही खत्म हो जाए, इसको इबादत कहते हैं। तो जब हम कहते हैं ला इलाहा इल्लल्लाह, यानी ईमान वाले बन जाते हैं, ठीक है ना, तो हम क्या कह रहे हैं कि हमें अल्लाह ताला से इतनी मोहब्बत हो गई है कि हम हर मामले में अल्लाह की बात मानते हैं, अल्लाह के दुश्मन की बात नहीं मानते, ठीक है, और हम अल्लाह के बगैर नहीं रह सकते। अब जब ये कोई शख्स इकरार कर लेता है इस बात का, इकरारुम बिल्लिसान व तस्दीकुम बिल्कल्ब, अपने कल्ब से भी इस बात की तस्दीक कर देता है, अब वो गुनाह कबीरा कैसे कर सकता है? आदतन, यहां पे आदतन की बात हो रही है, कभी हो जाए वो तो किसी भी ईमान वाले से हो सकता है, कभी भी, राइट, ऐसे ही हो गया, गलती से हो गया, फिर वो तौबा भी कर लेता है, लेकिन आदतन वो अल्लाह की नाफरमानी करना शुरू हो जाए और अल्लाह के बगैर, अल्लाह की इस की यानी सोहबत के बगैर अल्लाह के दुश्मनों की सोहबत के अंदर रहना शुरू हो जाए, तो ये किस किस्म का इंसान है, ठीक है ना। तो क्या मतलब है इसका कि ईमान वाले से तो आदतन गुनाह कबीरा यानी मुतवक्का ही नहीं है, ये तो एक्सपेक्टेड ही नहीं है कि ईमान वाला जो है वो गुनाह कबीरा करेगा, ठीक है। तो ये जो जिन कसरत गुनाह की बात हो रही है ना, यदि वजू करते हैं तो इतने सारे गुनाह झड़ते हैं, क्या मतलब कि इतने सारे गुनाह हैं नाम अमाल में, तब तो वजू करने से झड़ते हैं ना, तब तो उमरा करने से झड़ते हैं ना, तब तो हज करने से झड़ते हैं ना, तब तो नमाज पढ़ने से झड़ते हैं ना, कसरत है तो वो झड़ जाते हैं, लेकिन गुनाह कबीरा की तो कसरत का तसव्वुर ही नहीं किया जा सकता एक मोमिन से, समझ रहे हैं इस बात को, गुनाह कबीरा की कसरत का मोमिन से तसव्वुर ही नहीं किया जा सकता। इस वजह से नबी अलैहिस्सलाम सलाम ने इन अहादीस के अंदर गुनाह कबीरा की तख़सीस नहीं करी, क्योंकि ये अज्यूम्ड है और बहुत ही यानी कंफर्मेशन के साथ अज्यूम्ड है कि भाई सिर्फ गुनाह सगीरा ही मोमिन कर सकता है कसरत के साथ, गुनाह कबीरा कसरत के साथ कर ही नहीं सकता। तो यहां पर भी अल्लाह ताला यही फरमा रहे हैं कि बेसल इस्मुल फुसूक बादल ईमान, ईमान लाने के बाद तुम जो है वो इस किस्म की आदतें तुम्हारे अंदर हो कि एक दूसरे को जो है वो अलकाब से पुकारा करो, राइट, ये आदतें तो तुम्हारे अंदर अब नहीं हो सकती। وَمَن لَّمْ يَتُبْ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ, और जो तौबा नहीं करता فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ, तो उसके साथ वही मामला किया जाएगा जो कि जुल्म करने वालों के साथ मामला किया जाता है। यानी तुमने ईमान का इकरार कर लिया और उसके बाद अगर तुम कोई आदतन ये गुनाह कबीरा करते हो ना इस किस्म के, जैसे कि यहाँ पर जिनसे मना किया गया है, तो फिर तैयार रहो, तुम्हें भी सजा मिलेगी, फकत तुम्हारे ईमान की वजह से तुम्हें जो है वो छोड़ नहीं जाएगा, नहीं दिया जाएगा, बल्कि तौबा तुम्हें करनी पड़ेगी, तुम्हें तौबा करनी पड़ेगी। वमन लम्यतो, और जिसने नहीं करी फौलाइका हुम ज़ालिमून, तो वो ज़ालिमों में से होगा, उसके साथ ज़ालिमों जैसा ही बर्ताव किया जाएगा। फिर कबीरा गुनाह मीन्स ज़िना शराब एंड कत्ल और समथिंग एल्स, इतने थोड़े से नहीं है, बहुत सारे हैं। बशायत ने कबीरा गुनाह की बाकायदा फहरिस्तें लिखी हैं कुरान और हदीस के अंदर से निकाल निकाल करके, जिनके ऊपर अल्लाह के गजब का और अल्लाह ताला के नाराजगी का या जहन्नुम की अजाब की वईद है ना, तो उन चीजों को फिर लिस्ट डाउन किया है। तो उनकी जो लिस्ट है वो तकरीबन 70 कबीरा गुनाह की तो लिस्ट है, ठीक है। इंशाल्लाह आप मुझे याद भी दिला दिएगा अगर मैं भूल गया, तो मेरे पास एक किताब है जिसके अंदर ये लिस्ट मौजूद है। हमारे हजरत ने भी बल्कि इतकाफ के प्रोग्राम में कभी शेयर भी करी थी ये लिस्ट, तो वो उसकी तस्वीर लेकर के इंशाल्लाह आपके साथ हम ग्रुप्स के ऊपर शेयर कर लेंगे कबीरा गुनाह से कौन कौन मुराद है, ठीक है। दूसरा सवाल यहाँ पे भी आया है कि लेकिन जिसने जैसे हम दुनिया में मोहब्बत होती है वैसे मोहब्बत अल्लाह से कैसे हो, अल्लाह की मोहब्बत में अल्लाह के अहकामात को बचा लाना तो समझ आ गया, लेकिन जैसे हमें दुनिया में मोहब्बत होती है वैसे मोहब्बत अल्लाह से कैसे हो। ये जो सवाल है कि अल्लाह से मोहब्बत कैसे हो, क्योंकि दुनिया में हम जैसे लोगों से मोहब्बत करते हैं तो अल्लाह से वो मोहब्बत कैसे करें, तो ये वैसे तो बड़ा तफसीली मौजू है और हम कई दफ़ा इसके बारे में बात करते रहते हैं, लाइक तौफीक से की भी है, रिसेंटली भी की है। तो बस अभी मुख्तसरन इसका जवाब सुन लें कि अल्लाह ताला की मोहब्बत जो है ना वो दुनिया वालों की मोहब्बत से एक मुख्तलिफ किस्म की मोहब्बत होती है, और ये मोहब्बत जैसे कि अभी रिसेंटली किसी क्लास के अंदर भी बात हुई है कि ये मोहब्बत जो है वो दिल का अमल होता है, और इस दिल के अमल को, दिल की कैफियत को अल्लाह ताला पैदा करते हैं। हम इसको अपने जोर से या अपने सोच से पैदा नहीं कर सकते, तो हम क्या करें फिर मोहब्बत को पैदा होने के लिए? हमारा काम है अताअत करना, ठीक है ना, रग़बत के साथ, तलब के साथ अल्लाह के अहकाम की अताअत करना। जब हम ये अल्लाह के अहकाम की अताअत करते हैं तो इसके इनाम के तौर पर अल्लाह ताला हमारे दिलों के अंदर अपनी मोहब्बत को पैदा कर देते हैं, ठीक है। तो हमारा काम है अताअत करना, और जैसे अल्लाह ताला ने ये सहाबा के साथ मामला फरमाया ना कि जी हमने जो है वो के वलाकिन्नल्लाह हब्बबा इलैकुमुल ईमान, ठीक है, ये हब्बबा युहब्बिबु जो जो फेल है ना, मोहब्बत पैदा करने वाला फेल, तो इसका फाइल कौन है? अल्लाह ताला है, अल्लाह ताला ने मोहब्बत पैदा कर दी। तो जिस तरह अल्लाह ने सहाबा के दिलों में मोहब्बत पैदा कर दी, उसी तरीके से हमारे दिलों में भी अल्लाह ताला मोहब्बत पैदा कर देते हैं, यही एक तरीका है इसका, ठीक है। बाकी वो कैफियात वैफियात जो होती है ना के क्या है, वो एक मोहब्बत वाले फिर शेर लिखा करते हैं ना, जब वो जब उनको मोहब्बत मिल जाती है ना अल्लाह ताला की तरफ से इनाम के तौर पर, तो फिर उनके अंदर कैफियात आती हैं, और उनमें से कुछ का जो शायराना जहन होता है तो फिर उनसे जो है वो शेर सादर होते हैं, शेर उनसे ना उनकी जुबान से निकला करते हैं। तो उन शेरों में से एक क्या शेर है, उन क्लास में जो है वो उसके पास भूल जाता हूँ। मुझको ना अपना होश, मुझको न अपना होश न दुनिया का होश है, मुझको न अपना होश न दुनिया का होश है, बैठा हूं मस्त होके तुम्हारे जमाल में, बैठा हूं मस्त होके तुम्हारे जमाल में, तारों से पूछ लो मेरी रुदाद जिंदगी, तारों से पूछ लो, यानी रात में मैं बैठा हूं अपनी छत के ऊपर मस्त होकर अल्लाह ताला के जमाल में, तो रात में तो तारे होते हैं आसमान के ऊपर, ठीक है ना, तो वो तारे जो हैं वो इस बात की के गवाह हैं कि मैं बैठा रहता हूं अल्लाह के जमाल में मस्त होकर के। तो शायर फरमाते हैं, तारों से पूछ लो मेरी रुदाद जिंदगी, रातों को जागता हूं तुम्हारे ख्याल में, राइट, रातों को जागता हूं तुम्हारे ख्याल में, और चूंकि रात के वक्त तारे ही होते हैं बस जागे हुए, तो तारे जो हैं वो इस बात पे गवाह हैं कि मैं रातें जो है वो जाग के गुजारता हूँ अल्लाह ताला के ख्याल में, ठीक है, यानी अल्लाह ताला के सामने राजो न्याज करते हुए, अल्लाह का जिक्र करते हुए, नमाजें पढ़ते हुए, तहज्जुद पढ़ते हुए, कुरान की तिलावत करते हुए, अल्लाह का कलाम उसके मजे लेते हुए रात रातें गुजारता हूँ, ठीक है ना। तो अब ये जो कैफियात है ना, मस्त होके जमाल में बैठा हुआ हूँ और रातों को जागता हूँ ख्याल में, यानी ये जो नमाज में कैफियत और फलाने में कैफियत और आंखों से आंसू जो है वो टप टप गिर रहे हैं, और ये जो एक मुस्तकिलन कैफियत है ना, ये कैफियत जो है ये इंतहा में जाके हासिल होती है, ठीक है, ये शुरू में जो है वो थोड़ी थोड़ी सी कभी कभी तो इंसान को फ्लेवर देने के लिए अल्लाह ताला ये कैफियत कभी कभी दे देते हैं थोड़ी थोड़ी सी देर के लिए, लेकिन इनमें दवाम नहीं होता। ये दवाम कब आता है? जब इंसान अपने आप को अल्लाह की ताअत पर लगाता है, फोर्स करके जो है ना वो शरीयत की पाबंदी करता है अपनी जिंदगी के अंदर, फिर ये कैफियत दाइम हो जाती है, कंसिस्टेंट हो जाती है उसकी जिंदगी में। तो जो अशआर निकलते हैं ना, ये उस दवाम की कैफियत में इन मशायख से निकले, ठीक है। तो अब इनको जब हम पढ़ना शुरू हो जाते हैं तो हम समझते हैं कि जी ये कैफियत जो है यही मोहब्बत है, ठीक है ना, और इनके बगैर तो यानी ये कैफियत हासिल करना हमारा मकसूद है। हालांकि नहीं, ये कैफियत हासिल करना हमारा मकसूद नहीं है, हमारा मकसूद है अपने आप को शरीयत पर लगाना। अब उसके ऊपर अल्लाह ताला की मर्जी है कि वो किसी को कैफियत अता फरमा दें, किसी को कैफियत ना अता फरमाए, ठीक है ना। हर किसी के पास टाइम नहीं होता, अगर किसी को अल्लाह ताला ने अपने दीन के अशाअत के अंदर लगा लिया, दीन के इंतजामी उमूर के ऊपर लगा दिया पसंद करके, अब उसके पास तो कभी टाइम ही नहीं होगा कि रातों को जाग जाग करके मस्त अल्लाह के जमाल में बैठा रहे, राइट, वो तो कभी नहीं अल्लाह के जमाल में बैठ सकेगा, तो क्या उसको अल्लाह की मोहब्बत नहीं मिली? नहीं, उसको अल्लाह की मोहब्बत मिली लेकिन कैफियात के बगैर मिली, ठीक है ना। अतात उसने करी थी, मोहब्बत उसको भी मिल गई लेकिन कैफियात ना मिली। तो कैफियात मिलना कोई भी शर्त नहीं है, बल्कि असल चीज जो है वो अल्लाह ताला की अतात में अपने आप को लगाना है, फिर अल्लाह ताला इंसान को पसंद फरमा लिया करते हैं, कभी कैफियात भी दे देते हैं और कभी कैफियात नहीं भी देते हैं। हजरत अबू बकर सिद्दीक का कौल हमने अपने मशाइख से सुना कि अबू बकर सिद्दीक से ज्यादा अफजल तो कोई है ही नहीं ना, अभी हम पढ़ चुके हैं ये बात भी, ठीक है ना। रूए जमीन के ऊपर कोई ऐसा पैदा ही नहीं हुआ जो कि अंबिया के बाद अबू बकर सिद्दीक से ज्यादा अफजल हो, अल्लाह के नजदीक ज्यादा मुकर्रब हो। लेकिन अबू बकर सिद्दीक का कौल सुना कि हमें तो रोना ही नहीं आता, पहले आता था, अब तो हमें रोना ही नहीं आता। तो कैफियात में तो रोना ही असल कैफियत समझी जाती है, अल्लाह की मोहब्बत की कैफियात में रोना, राइट। अबू बकर सिद्दीक फरमाने की हम तो रोना छोना तो हमारे पास, ठीक है ना, हमें तो रोना ही नहीं आता, क्योंकि जब नौजवानों को देखते होंगे तो वो नौजवान जो है वो रोना धोना अल्लाह की मोहब्बत में, और खुद जो है वो रोना धोना ही नहीं, ठीक है। लेकिन असल में क्या था, सबसे अफजल जो है वो अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु ही थे, ठीक है जी। इसके बाद तो तर्जुमा तो हो गया, अब तफसीर के अंदर जो उन्होंने बड़ा अच्छे तरीके से ऑर्गेनाइज कर दिया है, तो उसको भी उससे भी हम फायदा उठाने की कोशिश करते हैं। फरमाया कि जो ये जो आयात है तो इनमें अल्लाह ताला ने तीन चीजों की ममानियत फरमाई है, ठीक है। अव्वल, किसी मुसलमान के साथ तमस्कुर और इस्तेहजा करना, दूसरे किसी पर तानाजनी करना, और तीसरे किसी को ऐसे लकब से जिक्र करना जिससे उसकी तौहीन होती हो या वो उससे बुरा मानता हो, ठीक है। अब ये जो तीन चीजें अल्लाह ताला ने मना फरमा दी है ना, तो इसको खास तौर पर मना करने की रीजन क्या बनी, क्योंकि अल्लाह ताला जो है वो मुसलमानों को भाई भाई देखना चाहते हैं, ठीक है ना, मुसलमानों के दरमियान आपस में मोहब्बत देखना चाहते हैं। जैसे पीछे अल्लाह ताला ने हुक्म फरमाया इन्नमल मुमिनूना इख्वतुन, ठीक है ना, तो अगर कभी कुछ मसला हो भी जाए तो तुम उसकी इस्लाह कर लो और आपस में भाई भाई की तरह रहो, तो ये अल्लाह ताला चाहते हैं ईमान वालों को। अब इसमें रुकावट कैसे पैदा होती है, जब ईमान वालों के दिलों में एक दूसरे के खिलाफ कोई बात आ जाए, ठीक है ना, तो ये जो खिलाफ किसी इंसान के हमारे दिल में बात आ जाती है इसको कहते हैं बोझ, अदावत, कीना, ठीक है ना। कीना जो होता है ये लफ्ज खास तौर पे इस्तेमाल किया जाता है एक ऐसे गुस्से के लिए जो कि जाहिरी तौर पर नजर ना आ रहा हो, क्योंकि जाहिरी तौर पर जो आपको नजर आता है ना उसके लिए तो गुस्से का लफ्ज इस्तेमाल होता है, ठीक है ना। जाहिरी तौर पर जो जैसे इंसान जुबान से फिर बहुत गालियां निकालना शुरू कर देता है या बुरे बुरे अल्फाज किसी को बोलना शुरू कर देता है या हाथ पैर से मारना शुरू कर देता है, उसको गैज और गजब कहते हैं अरबी जुबान में, गैज और गजब, ठीक है, उर्दू में हम उसको गुस्सा कहते हैं। लेकिन एक वो गुस्सा होता है जो कि इंसान जाहिरी तौर पर नहीं निकालता, ना तो जुबान से बुरा भला कहता है उसको जिसके ऊपर उसको गुस्सा होता है, ना जो है वो मारपीट करता है, बल्कि अंदर ही अंदर जो है ना उसके ऊपर गुस्सा होता रहता है, अंदर ही अंदर छुपा हुआ गुस्सा, इसके लिए कीने का लफ्ज इस्तेमाल होता है, कीना, ठीक है ना। बोझ तो नफरत को कहते हैं, अदावत भी जो है नफरत को कहते हैं, और कीना जो है ना वो इस मीठे मीठा गुस्सा भी कहा जाता है इसको, या इसको छुपा हुआ गुस्सा कह सकते हैं, ठीक है। तो ये जो कीना होता है ना ये फिर इंसानों को इंसानों के खिलाफ कर देता है, ईमान वालों को ईमान वालों के का दुश्मन बना देता है, ठीक है ना, और उससे फिर लड़ाई झगड़े होते हैं, घरों के अंदर लड़ाई झगड़े होते हैं, ठीक है ना, बीवी शौहर के खिलाफ, शौहर बीवी के खिलाफ, ससुराल वालों के खिलाफ, और यानी फिर आपको पता है घर का क्या, आज अल्लाह माफ करे तकरीबन हर घर जो है वो इसी तरीके से इन्फर्नो बना हुआ है, ठीक है ना, फर्नेस, जिस फर्नेस के अंदर आग लगी हुई होती है और उस आग के अंदर हर चीज पिघल जाती है, हर चीज जो है ना वो उसका शिकार हो जाती है, कुछ भी नहीं छोड़ती वो आग। अनफॉर्चुनेटली हमारे घर जो है वो इस वक्त जो है वो इस तरह के फर्नेसेस बने हुए हैं, ठीक है ना, माँ बाप के खिलाफ बच्चों के दिल में कीना होता है, और यू नेम इट, हर चीज मौजूद है अनफॉर्चुनेटली। दूसरी क्या बहुत बड़ा नुकसान होता है इस कीने का, किसी को याद है, कीने की वजह से दूसरा बहुत बड़ा नुकसान, एक तो लड़ाई झगड़ा एक नुकसान हो गया ना, और भी एक बहुत बड़ा नुकसान, क्या होता है जी, याद है किसी को? हाँ जिसके दिल में कीना होता है उसके साथ क्या होता है या क्या नहीं होता है उसके साथ? नहीं यार, अभी जहन में नहीं आ रहा होगा, वरना तो ज़ाहिर है सबको ये बात मालूम ही है यकीनन कि जन्नत में दाखिल नहीं होगा। चले, जन्नत में तो मरने के बाद दाखिल होने की बारी आएगी ना, अभी तो दुनिया में क्या मामला उसके साथ होता है? शबे कदर में उसकी मगफरत नहीं होती, बख्शिश नहीं होती, ठीक है? यानी शबे कदर में कैसी कैसी चीजें, शबे बारात के बारे में भी हदीसें मौजूद है ना कि अल्लाह ताला माफ कर देते हैं, अल्लाह ताला इतने सारे मुसलमानों को बख्श देते हैं, कबीला बनी कल्ब की बकरियों के बदन पे जितने बाल थे उतने मुसलमानों को अल्लाह ताला माफ कर देते हैं, लेकिन इसको नहीं करते, शराबी को नहीं करते, और जो इस्बाले इजहार करता है अपनी शलवार को जो है वो टुकनों से तकब्बुर के तौर पर नीचे रखता है उसको माफ नहीं करते, और जिसके दिल में किसी मुसलमान के लिए कीना होता है उसको माफ नहीं करते। अब इधर से माफी की लहर चल रही है और ये शख्स उसके अंदर खड़ा होने के बावजूद उस मगफिरत की लहर से महरूम है। भाई किस वजह से? क्योंकि दिल में कीना पाला हुआ है ना। अब हम में से किसका ये हाल है कि जी कीने के बगैर हम जिंदगी गुजार रहे हैं? ठीक है, कीने के बगैर तो शायद ही कोई शख्स हो जिसकी जिंदगी गुजर रही है, ठीक है ना। तो हमारे अपने हाथ में होता है ये, हम ये कीने जो है ना, कीना जो है इसको हम खत्म कर सकते हैं, ठीक है ना। किसी के बारे में अगर कोई नेगेटिव फीलिंग्स आ जाए आपके आपके दिल के अंदर क्योंकि उसने आपके साथ ही काम किया था, ठीक है ना, तो ये नेगेटिव फीलिंग्स का दिल में आ जाना, ये खाली कीना नहीं होता, ठीक है भाई। किसी ने आपको बहुत तकलीफ पहुंचाई, आपको धोखा दिया, आपके बारे में लोगों के पास जाकर के बुरी बुरी खबरें जो हैं वो फैला दी जो कि हकीकत नहीं थी, तो ये नहीं हो सकता कि आपका दिल जो है उसकी तरफ से साफ हो। तो दिल के ऊपर तो इसके इफेक्ट होंगे, ठीक है ना, ये इफेक्ट तो दिल पे आता है। मसला ये नहीं है, मसला ये है कि हम अब उसके खिलाफ जो है ना वो दिल में बकायदा इसको पालना शुरू कर दें, ठीक है ना। अब हम उसकी टोह में लग जाएं, उसकी बुराइयों के ऊपर दूरबीन फिट करके देखना शुरू कर दें, उसकी अच्छाइयों से सरफे नजर करना शुरू कर दें, कोई उसकी अच्छाई जो है वो हम उसको मानने से इनकार कर दें, हर उसकी बुराई जो है उसके ऊपर जो है वो खूब जो है वो दिल में खुश हुआ करें, ठीक है ना, उसके खिलाफ जो है वो मंसूबे बनाए करें दिल के अंदर, उसकी तकलीफ के ऊपर हमें खुशी होना शुरू हो जाए, ठीक है ना। ये सारी चीजें कीना कहलाती हैं, ठीक है ना। सिर्फ दिल का दुख जाना ये कीना नहीं कहलाता, क्योंकि जब कोई आपके साथ बुरा करता है तो दिल तो दुखेगा, उसको आप दुखने से महफूज नहीं कर सकते। दिल असर कबूल करता है, आप इसके असर को रोक नहीं सकते, बड़ा सेंसिटिव होता है ये दिल, ठीक है। तो शरीयत ने हमें उस चीज का मुकल्लफ नहीं बनाया जो हम नहीं कर सकते, शरीयत ने हमें सिर्फ उन चीजों का मुकल्लफ बनाया है जो कि हम कर सकते हैं, और सिर्फ उन चीजों से हमें मना किया है कि जिनसे हम रुक सकते हैं। तो मंसूबाबंदी जो हम करते हैं ना लोगों के खिलाफ, हम उससे रुक सकते हैं, वो हमारे इख्तियार में होता है, ठीक है ना। किसी के तकलीफ के ऊपर खुश होना, इससे हम अपने आप को रोक सकते हैं। हम जब तकलीफ उसके तकलीफ के बारे में हमें इल्म हो, हमारे दुश्मन की तकलीफ का हमें इल्म हो, अब हमारे पास इख्तियार होता है कि हम उसके लिए अल्लाह से दुआ कर दें कि अल्लाह उसकी तकलीफ को दूर कर दे, राइट। ये इख्तियार होता है हमारे पास, हम उसके गुनाहों के ऊपर अल्लाह ताला से दुआ कर सकते हैं कि अल्लाह इसको तौबा की तौफीक अता फरमा दे, ये इख्तियार है हमारे पास, राइट। तो हम अब इस इख्तियार को इस्तेमाल नहीं करते, बल्कि हम जो है वो उसके लिए बददुआएं ही करते हैं और उसके लिए यानी बुरा ही चाहते हैं, तो ये हमारा अपना इख्तियार होता है। दिल का दुख जाना ये हमारे इख्तियार में नहीं होता, लेकिन ये सारे काम करना या ना करना ये हमारे इख्तियार में होता है। तो ये है कीना, ठीक है ना, ये कीने का असल मफहूम होता है। तो कीना जो होता है वो फिर इंसान को कहीं का नहीं छोड़ता। तो सीना बेकीना, हमारे मशायख के का टारगेट क्या होता है कि सालिक का सीना बेकीना हो जाए, कीने से पाक हो जाए। तो कीने के ऊपर फिर नसीहत भी करते हैं और जिक्र अस्कार का भी, जो जिक्र कल्बी सिखलाते हैं, जिक्र कल्बी का भी एक बड़ा मकसद سینہ بے کینہ حاصل کرنا ہوتا ہے. دوسرا یہ کہ یہ جو تین چیزیں جن سے کہ منع کیا ہے, تو ایک تو یہ کہ ان سے جو ہے وہ دلوں کے اندر کینہ پیدا ہوتا ہے, ٹھیک ہے, تو ان سے اللہ تعالیٰ نے منع کر دیا. اور پھر اس سے جو ہے وہ دوسرا بڑا نقصان ایک اور یہ بھی ہوتا ہے, ایک تو کینہ پیدا ہو گیا نا, پھر کینے کے دو نقصان ہو گئے, لڑائی جھگڑا اور بخشش سے محروم ہی ہو جانا. اور ان تین گناہوں کا کینے کے علاوہ دوسرا بڑا نقصان کیا ہوتا ہے, نے کیا فرمایا کہ ایک لحرمت المؤمن اعظم عند اللہ حرمت من کا, جو مؤمن کی حرمت ہے وہ اللہ کے نزدیک تیری حرمت سے بھی زیادہ ہے, بیت اللہ کی حرمت سے بھی زیادہ ہے, ٹھیک ہے. تو اب جب ہم اس قسم کی حرکتیں کرتے ہیں, ایک دوسرے کا تمسخر اڑانا اور ان کو برے القاب سے پکارنا, ٹھیک ہے, اور عیب لگانا دوسروں کے اوپر, تو اس سے لوگوں کی عزتیں خراب ہوتی ہیں. تو اللہ تعالیٰ کے نزدیک جو ہے نا یہ بات بہت زیادہ ناپسندیدہ ہے کہ ہم کسی مومن کی عزت خراب کریں. کوئی ہمارے علماء کو برا کہہ رہا ہے جس سے ہمیں تکلیف ہوئی اور بار بار اس انسان کے بارے میں برائی آ رہی ہے, تو کیا اسے بھی کینہ کہیں گے؟ نہیں, یہ تو آپ کو میرے خیال میں کوشش کریے میں نے سمجھانے کی کہ جو دل میں جو ایک جو دکھ پیدا ہوتا ہے یا دل ہرٹ ہوتا ہے, ٹھیک ہے, جو بھی بات ہو, چاہے وہ ہمارے خلاف ہو, چاہے وہ ہمارے علماء مشائخ کے خلاف ہو, ٹھیک ہے, تو اس کو فقط کینہ نہیں کہتے ہیں, ٹھیک ہے, اس کو فقط کینہ نہیں کہتے ہیں, بلکہ اس کے اوپر پھر کوئی نیگیٹو ایکشنز کرنا, چاہے وہ ظاہری ایکشنز ہو, چاہے وہ دل کے اندر منصوبہ بندی والے ایکشنز ہو, ٹھیک ہے نا, تو اس کو کینہ کہتے ہیں. تو علماء کے خلاف بھی جو لوگ باتیں کرتے ہیں ہمارے مشائخ کے خلاف, تو اس کے اوپر بھی پھر اگر ہم کوئی باقاعدہ پلاننگ کریں گے, اختلاف کریں گے ان کے نا, تو پھر وہ کینہ کہلائے گا, ادروائز نہیں ہوگا. If you know that if the person is free of his tensions, then he became a big problem creator for us. So we can say that may Allah keep him busy in his house issues, so he cannot disturb us. Is this also kina? نہیں, یعنی this is not kina, یعنی یہ کینہ تو خیر دوسری چیز سمجھائیے, لیکن یہ جو معاملہ ہے یہ کرنا نہیں چاہیے, ٹھیک ہے نا. یعنی آپ کسی کے کو جو ہے وہ بد دعا دے رہے ہیں نا کہ اللہ اس کو پھنسا دے, بھائی آپ اللہ سے یہ کیوں نہیں دعا مانگ سکتے کہ اللہ اس کے جو شر ہے اس سے مجھے محفوظ کر لے, باقی اللہ پہ چھوڑیں. یعنی اللہ تعالیٰ جب بہتر جانتے ہیں کہ یہ آپ کو ان کے شر سے کیسے محفوظ کرنا ہے, آپ اللہ تعالیٰ کو سبق کیوں پڑھانا چاہتے ہیں, اللہ تعالیٰ کو طریقہ کیوں سکھانا چاہتے ہیں, رائٹ. اللہ تعالیٰ کے پاس طریقوں کی کوئی کمی ہے؟ اگر اللہ تعالیٰ آپ کو اس کے شر سے بچانا چاہے گا تو بھائی اللہ تعالیٰ کوئی سبب بیان پیدا کر دے گا. آپ کو کوئی اللہ تعالیٰ کو آئیڈیاز دینے کی تو کوئی ضرورت نہیں ہے نا کہ اللہ اس کو اپنے گھریلو مسائل میں الجھا دے تاکہ وہ مجھے میرے لیے پریشانی نہ بنے, رائٹ. یہ کیا, اس کی کیا ضرورت ہے؟ بالکل بھی اس کی کوئی ضرورت نہیں ہے, ٹھیک ہے نا. تو بس عمومی دعا مانگنی چاہیے کہ اللہ تعالیٰ اس کے شر سے مجھے محفوظ فرمائے, بلکہ پہلے تو یہ دعا مانگنی چاہیے, حقیقت یہ ہے, ٹھیک ہے نا, کیونکہ ہمارے حالات کچھ ایسے ہی ہیں. حقیقت یہ ہے کہ پہلے یہ دعا مانگنی چاہیے کہ اے اللہ میرے شر سے دوسروں کو محفوظ رکھنا, ٹھیک ہے. نبی علیہ الصلوۃ والسلام, اللہ کے محبوب, بہترین انسان, رائٹ, جب دعا مانگا کرتے تھے تو اپنے شر سے دوسروں کی حفاظت کی دعا پہلے مانگتے تھے, اس کے بعد پھر دوسروں کے شر سے اپنی حفاظت کی دعا بعد میں مانگتے تھے. اللہم انی اعوذ بکا ان اضل او اضل, اس بات سے میں تیری پناہ مانگتا ہوں کہ میں کسی کے ساتھ گمراہی کا معاملہ کروں اور کہ میرے ساتھ گمراہی کا معاملہ کیا جائے. پہلے اپنے آپ کو رکھا, پہلے اپنے شر سے حفاظت مانگی, ٹھیک ہے. تو ہمیں بھی اس بات کو یاد رکھنا چاہیے کہ جی ایسا بھی تو ہو سکتا ہے نا کہ ہمارا شر جو ہے وہ بھی کسی دوسرے کو نقصان پہنچا رہا ہو, ہمیں صرف اپنا یاد رہتا ہے کہ جی ہم دوسروں کے شر سے تکلیف کھا رہے ہیں, ہمیں یہ یاد نہیں رہتا کہ ہم کس کس کو تکلیف پہنچا رہے ہیں. تو دوسروں کے لیے اس قسم کی دعائیں مانگنے سے ہرگز یعنی بہت اجتناب کرنا چاہیے, کہیں ایسا نہ ہو کہ اللہ تعالیٰ جب فیصلہ کرنے پر آئے اور ٹٹولنے پر آئے نا, تو پھر وہ ہمارا شر جو ہے وہ زیادہ بڑا نکل آئے.
اور پھر جو ہے وہ کچھ اور ہی ہو جائے پھر ہمارے خلاف. شیخ کو بتانا چاہیے کہ لوگ بدظن کر رہے ہیں شیخ کے بارے میں، اور کیا ایسے لوگوں سے رابطہ رکھیں یا نہیں. لوگ جو بدظن کرتے ہیں اپنے شیخ کے بارے میں تو ظاہر ہے وہ یعنی بیچارے خیرخواہی کی کوشش کر رہے ہوتے ہیں، لیکن اس طریقے سے نا اکثر وہ بدخواہی کا معاملہ کر رہے ہوتے ہیں. ٹھیک ہے، یعنی کسی انسان کو اس کے ڈاکٹر سے محروم کر دینا، تو اب اس کے بعد جو وہ ڈاکٹر سے محروم ہو جائے گا تو اس کی زندگی میں کوئی ڈاکٹر نہیں رہے گا، تو پھر علاج کیسے ہوگا؟ ٹھیک ہے نا. یا یہ کہ ڈاکٹر سے جو بدظن کر دیا گیا، تو اکثر ایسا بھی تو ہوتا ہے نا کہ ڈاکٹر سے بدظن خالی بندہ نہیں ہوتا، بلکہ ڈاکٹر ہی سے ہی بدظن ہو جاتا ہے. کیونکہ بھائی اس کو تو میں اتنا اچھا سمجھتا تھا، اور یہ تو ایسے تھے اور ویسے تھے، اب اگر یہ بھی گندے نکل آئے تو پھر تو میں کسی پر ٹرسٹ نہیں کر سکتا. تو خالی ڈاکٹر سے بدظن نہیں ہوگا، ڈاکٹری سے ہی بدظن ہو جائے گا. اور جو شخص ڈاکٹری سے بدظن ہو گیا تو پھر اس کا تو وہ تو کسی دوسرے ڈاکٹر کے پاس بھی پھر نہیں جائے گا نا. تو پھر ایسے لوگ جو ہوتے ہیں وہ بڑے پھر وہ یعنی خطرناک ہو جاتے ہیں. تو اس وجہ سے نا ظاہر ہے ان لوگوں سے اجتناب تو کرنا چاہیے، لیکن جو وہ آلریڈی آپ کے کان بھر چکے ہیں، تو ان کان بھرنے کا حل یہ ہوتا ہے کہ سب سے پہلے شیخ سے خود بات کی جائے. بھائی جس کے بارے میں آپ کو بدگمانی پہنچائی گئی ہے تو اس کو تو ایکسپلینیشن کا موقع پہلے دینا چاہیے نا، خصوصاً جب اس کے بارے میں پہلے آپ کا بہت اچھا گمان تھا. ٹھیک ہے نا، تو کیا اس کو وہ اتنا ڈیزرو نہیں کرتا کہ پہلے اس سے اس کلیئرفیکیشن لینی جائے؟ ٹھیک ہے نا. لیکن اگر ہم اسی سے کلیئرفیکیشن نہیں لیں گے بلکہ دوسروں کی بات کے اوپر آمنا و صدقنا کہہ کر کے جو اپنے فیصلے کر لیں گے، تو پھر تو یہ تو ہماری اپنی یعنی بہت ہی غلط فیصلہ ہوا نا، اور اس فیصلے کا نقصان پھر کون برداشت کرے گا؟ شیخ کو تو کوئی اس کا نقصان نہیں ہوگا. ٹھیک ہے نا، وہ ان کے ہاں تو ویسے بھی نمبرز کی تو وہ نہیں ہوتی کہ بھی کتنے میرے نمبرز آف مرید ہیں تو اس وجہ سے میں اللہ کے ہاں مقبول ہوں گا. وہ تو یعنی نمبرز تو ویسے بھی ان کے لیے میٹر نہیں کرتے ہیں، لیکن ہمارے لیے تو بہت بڑا نقصان ہو جائے گا. تو یہ بڑی غلطی ہم لوگ کرتے ہیں، اور یہ غلطی بھی جو ہے وہ ہم پھر اس طریقے سے سمجھاتے ہیں اس کا حل کہ بھائی ورٹیکل نسبت جو ہوتی ہے وہ ہوریزونٹل نسبت کے مقابلے میں زیادہ مضبوط ہونی چاہیے. یعنی اپنا شیخ جو کہ ہمارے ورٹیکل میں ہوتا ہے اوپر، تو شیخ کے ساتھ زیادہ نسبت مضبوط ہوگی. کیا مطلب؟ اس کے اوپر زیادہ اعتماد ہوگا. ٹھیک ہے، بجائے اس کے کہ ہمارے جو ساتھ والے لوگ ہیں ان کے اوپر اعتماد کم ہونا چاہیے شیخ کے مقابلے میں. لیکن ہمارا معاملہ الٹا ہے، ہماری ہوریزونٹل نسبت زیادہ مضبوط ہوتی ہے، ورٹیکل نسبت کمزور ہوتی ہے. تو اس وجہ سے جو ہمارے پیئرز اور ہمارے ساتھ کے جو لوگ ہوتے ہیں وہ آ کر کے جو ہمارے کان بھرتے ہیں اوپر والوں کے خلاف، تو ہم ان کی بات کے اوپر زیادہ اعتماد کر لیتے ہیں اور شیخ سے پوچھنے کی تکلیف ہی نہیں کرتے. ٹھیک ہے، تو اب اس کے بعد جو نتائج ہوتے ہیں اس کے ہم خود ہی ذمہ دار ہوتے ہیں. آگے فرمایا آپ نے کہ رنجش کیا ہوتی ہے؟ کس کے بارے میں کہا گیا کہ مومنوں کے دلوں کو جنت میں دخول سے پہلے دھویا جائے گا؟ یہ جو رنجش ہے نا جو مومنوں کے دل میں بھی ایک دوسرے کے خلاف رہ جاتی ہے، مرتے دم تک رہ جاتی ہے، یہ جو رنجش ہوتی ہے یہی رنجش ہے جو کہ مشاجرات صحابہ والی رنجش تھی. ٹھیک ہے، مشاجرات صحابہ کے اندر کیا کون سی والی رنجش تھی؟ اجتہادی رنجش تھی، جو کہ اخلاص نیت کے ساتھ اپنے علم کی بنیاد پر کسی دوسرے کے بارے میں جو آپ کو ایک اختلاف پیدا ہو جاتا ہے، تو یہ علمی نوعیت کی دینی معاملات کے اندر جو رنجش ہوتی ہے نا، اس رنجش کو اللہ تعالیٰ جنت میں داخل ہونے سے پہلے دھو دیں گے. ٹھیک ہے، یا کسی ایون گھریلو معاملے میں بھی اگر کسی یعنی ایون معاشرتی معاملے میں بھی اگر کوئی رنجش ہو گئی، لیکن وہ رنجش جو ہے وہ بھی اس جس کو ہم اپنی اردو زبان میں کہتے ہیں اصولی اختلاف، اس کو ہم کہتے ہیں نا جی یہ کوئی میری ذات کی وجہ سے میں اس کے ساتھ مخالف نہیں ہوں، میں اصولی مخالفت کر رہا ہوں کہ بھائی ان کو گھر کے معاملات میں ایسے نہیں کرنا چاہیے، کیونکہ یہ معاملہ ایسے نہیں نپٹانا چاہیے تھا، اگر ویسے نپٹا لیتے تو زیادہ خیر ہوتی. کہتے ہیں نا ہم اس طریقے کے بہت سارے معاملات ہوتے ہیں، اب یہ کوئی قرآن حدیث والے معاملے نہیں ہوتے، یہ گھر کے معاملات نپٹانے والی باتیں ہوتی ہیں. ٹھیک ہے نا، لیکن نیت کیا ہوتی ہے؟ خیر کی نیت ہوتی ہے. آپ بھی یہی چاہ رہے ہوتے ہیں کہ بھائی معاملہ خیر کے ساتھ نپٹ جاتا، اور وہ بھی یہی چاہ رہا ہوتا ہے کہ جی معاملہ خیر کے ساتھ نپٹ جاتا. اب دونوں کے اندر اختلاف ہو گیا، اب ظاہر ایک رنجش پیدا ہو جائے گی اس کے اختلاف کی وجہ سے، لیکن نیت دونوں کی خیر کی تھی، خیر خواہی کی نیت تھی. ٹھیک ہے نا، تو چونکہ نیت خیر خواہی کی تھی، آپ اپنے علم کے مطابق اپنی سمجھ کے مطابق، کیونکہ اللہ نے آپ کو بھی ایک علم سمجھ کا مقام دیا تھا،
اس کے مطابق آپ فیصلہ کر رہے تھے، وہ بھی اسی طریقے سے فیصلہ کر رہا تھا، ٹھیک ہے؟ تو یہ بھی ایک رنجش کا جو سبب ہوتا ہے، یہ بھی جو ہے نا خیر والی رنجش ہوتی ہے، اور اس رنجش کو بھی جنت میں داخل ہونے سے پہلے اللہ تعالیٰ آپ فرما دیں گے۔ لیکن جو ذاتی انانیت کی وجہ سے جو ہم نے رنجشیں پالی ہوئی ہوتی ہیں، اف اس نے میرے ساتھ، اس کی مجال کیسے ہوئی کہ اس نے یہ کام کیا، اس کی مجال کیسے ہوئی کہ اس نے جو ہے وہ مجھے کچھ کہا، اس نے مجھے ایسے دیکھا، رائٹ، اس نے مجھے لفٹ نہیں کرائی، کہتے ہیں نا جی ہمارے یہاں کتنے کامن ہیں الفاظ، یہ ذاتی رنجش ہوتی ہے، یہ جو ہے نا اس کی اجازت نہیں، ٹھیک ہے، اور یہ گناہ بن جاتا ہے۔ حسد اور کینے میں کیا فرق ہے؟ حسد تو جی یعنی ہے تو ظاہر ہے یہ دونوں چیزیں آپس میں ریلیٹڈ، لیکن ہے دونوں بالکل مختلف، ٹھیک ہے۔ حسد جو ہوتا ہے وہ تو ویسے اس کی تعریف ہے کہ بھائی کسی کی جو کے اندر خوبی ہے یا اس کو جو نعمت مل رہی ہے وہ نعمت آپ کو پسند نہیں آ رہی، آپ چاہتے ہیں کہ وہ نعمت اس سے چھن جائے، مجھے ملے نہ ملے اس سے کم از کم چھن جائے، اس کو حسد کہتے ہیں، ٹھیک ہے نا۔ تو اور کینا تو ڈفرینٹ چیز ہے، یعنی کینے کی وجہ سے ہی حسد بھی پیدا ہوتا ہے، کینا یعنی حسد کو اگنائٹ کرتا ہے، ٹھیک ہے، کینا نہیں ہوگا تو پھر حسد بھی پیدا نہیں ہوگا نا، پھر تو ظاہر ہے جس شخص کے ساتھ آپ کا دلی لگاؤ ہو تو اس کی تو نعمت دیکھ کر کے آپ کو خوشی ہوگی، ٹھیک ہے نا، تو کینا ہوگا تو اسی سے حسد پیدا ہوگا، لیکن کینا ایک الگ چیز ہے اور حسد ایک الگ چیز ہے۔ اگر کسی رشتے دار سے شادی ہو گئی، اچھا، پھر اس سے تعلق ہو گیا لڑائی جھگڑے کے بعد، پھر اسے طلاق ہو گئی، ہاں طلاق ہو گئی لڑائی جھگڑے کے بعد، تو ان کے جو ماں باپ ہوتے ہیں ان کے دل میں جو دشمنی ہو جاتی ہے، اس سے اسے کیا کہیں گے؟ بھائی اگر جو دشمنی پیدا ہو گئی نا طلاق کے بعد ان کے ماں باپ کے دل میں، تو یہ دشمنی کی تو اجازت نہیں ہے، ٹھیک ہے، اس لیے کہ طلاق ہو گئی۔ اب طلاق میں ظاہر ہے جو کبھی تو ہوتا ہے کہ جی بڑی اسلامی طریقے سے طلاق ہو گئی، ٹھیک ہے، کہ بھئی نان نفقہ بھی دے دیا اور آپ نے تمیز کے ساتھ معاملہ کر دیا، بس نبھا نہ ہوا، ٹھیک ہے نا، یہ بھی تو اللہ تعالیٰ کے فیصلوں میں سے ایک فیصلہ ہوتا ہے کہ بھئی دو انسان آپس میں نہیں چل سکتے۔ صحابہ کرام کے درمیان کتنے طلاق ہوئے، نہیں بہت سارے صحابہ کے اور صحابیات کے ماں بہن جو ہے وہ طلاق ہوتی تھی، ہو جاتی تھی، ٹھیک ہے، تو اس کو پھر اللہ کا حکم سمجھنا چاہیے اور اس میں بھی خیر ہی دیکھنی چاہیے کہ بھئی یہ بھی بہتر ہی ہوا، اللہ تعالیٰ کی چیز بہتر ہی ہوتی ہے ایک ایمان والے کے لیے۔ لیکن اب اس کو اگر دشمنی کا سبب بنا لیا جائے اور پھر اس کی وجہ سے نا اگلے بندے کی نقصان، بھائی جو ساری بھی کنہیں کے بارے میں باتیں بتائی ہیں، وہ الگ پھر کیفیات کے اندر پیدا ہو جائے، تو اس کی تو اجازت شریعت نہیں دیتی۔ البتہ اگر آپ کی بیٹی کے ساتھ کسی نے جیسے طلاق دی اور ساتھ ساتھ جو ہے وہ جیسے بہت برے برے معاملات بھی کرتے ہیں، مار پیٹ بھی اور حق بھی نہیں دیا اور جو ہے وہ دنیا میں جو ہے وہ ذلیل بھی کیا، تو اس میں پھر معاملہ یہ ہوتا ہے کہ جی ہمارے معاشرے میں انفارچونیٹلی یعنی معاملات یہ ہیں کہ سچا کوئی بھی نہیں ہے، سارے یعنی تقریباً ہر بندہ جھوٹ بولتا ہے، ٹھیک ہے نا، جھوٹ، جیسے کہ پچھلے دنوں وہی حضرت شیخ العزیز قاسم کا درس ہوتا ہے، وہ ویسے تو ہمارے یہاں سعودی عرب میں سحری کا ٹائم ہو رہا ہوتا ہے، سحری سے پہلے کا ٹائم ہوتا ہے، 2:30 بجے ہوتے ہیں، جبکہ وہاں پر یہ درس حدیث ہو رہا ہوتا ہے، لیکن سننا چاہیے، پچھلے دنوں نا انہوں نے جھوٹ کے اوپر بہت ساری ماشاء اللہ حدیثیں اور بڑی بہت ساری باتیں کری تھیں، تو واقعی وہ بھی صحیح کہہ رہے تھے کہ جھوٹ جو ہے وہ ہمارے رگ رگ اور ریشے ریشے میں داخل ہو چکا ہے، ٹھیک ہے، تو انفارچونیٹلی ابھی یہ معاملہ ایسے چل رہا ہے ہمارے معاشرے میں کہ جس کے اوپر بظاہر ظلم ہو رہا ہوتا ہے نا، تو ظلم کرنے والا تو جھوٹ بول رہا ہوتا ہے، لیکن جس کے اوپر ظلم ہو رہا ہوتا ہے نا وہ بھی سچ نہیں بول رہا ہوتا، وہ بھی جھوٹ بول رہا ہوتا ہے، ٹھیک ہے، تو اس وجہ سے جو ہے نا آج کے دور میں یہ ظالم اور مظلوم کو ڈٹرمن کرنا یہ اتنا آسان کام نہیں ہے، کیونکہ ہر بندہ اپنے آپ کو مظلوم سمجھتا بھی ہے اور پریزنٹ بھی ایسے ہی کرتا ہے کہ وہی مظلوم ہے، اور دوسرے بندے کو 100% ظالم قرار دیتا ہے۔ اسی طریقے سے جو طلاقیں جو ہوتی ہیں نا، ان طلاقوں کے اندر جو دنیا میں مظلوم مشہور ہو جاتا ہے یا ہو جاتی ہے، تو اس کے اوپر ازیوم نہیں کر لینا چاہیے کہ اگلا بندہ ظالم ہے اور یہ مظلوم ہے، ٹھیک ہے نا، جیسے کہ آگے بات بھی آ رہی ہے، ٹھیک ہے نا، تفسیر میں بھی یہی بات آ رہی ہے کہ ازمپشنز کی بیسس کے اوپر نا کسی کو ظالم اور کسی کو مظلوم نہیں سمجھ لینا چاہیے، وہ ان بعض ظن والی آیا جو ابھی ہے ان کے تحت یہ بات آ رہی ہے، ٹھیک ہے۔ اب یہ کہ بھئی ان کو تو حق پہنچتا ہے ان کے والدین کو کھینا اور دشمنی کا کیونکہ ان کی بیٹی کے ساتھ بڑا ظلم ہوا, یہ تو بس گمان کی بیسس پر ہے کہ بھئی کیا واقعی ظلم ہوا تھا یا بیٹی صاحبہ نے بھی بہت کچھ کیا تھا. ٹھیک ہے نا, یہ جو ایک تصور ہے کہ جی بیٹی تو ظلم نہیں کر سکتی, عورت تو ظلم نہیں کر سکتی, صرف مرد ہی ظلم کر سکتا ہے, یہ تصور بھی جو ہے نا وہ اب اس دور کے اندر جو ہے نا یہ اتنا زیادہ اپلیکیبل نہیں رہا ہے. اس وجہ سے ہمارے مشائخ کی ایک نصیحت جو ہے وہ ہمیشہ یاد رکھنی چاہیے, بہت مشہور ہے یہ نصیحت, کہ اگر کوئی شخص تمہارے پاس آئے اور اس کی ایک آنکھ پھوٹی ہوئی ہو اور وہ آ کے کہے کہ جی فلاں شخص نے اس کی آنکھ پھوڑ دی, ٹھیک ہے نا, اور واقعی تم دیکھ رہے ہو کہ اس کی آنکھ پھوڑی ہوئی ہے, پھوٹی ہوئی ہے آنکھ, رائٹ, تو تم اس وقت تک فیصلہ نہ کرو جب تک تم دوسرے شخص کو بھی نہ دیکھ لو, کیونکہ ہو سکتا ہے کہ اس نے اس کی دونوں آنکھیں پھوڑی ہوئی. یہ تو تمہارے سامنے آ گیا نا اپنی ایک آنکھ لے کر کے, اب تمہیں تو نہیں پتا کہ دوسرے کے ساتھ کیا ہوا, تو یہ بھی تو ہو سکتا تھا کہ بھئی اس نے اس کی دو آنکھیں پھوڑی تھیں تو اس کے جواب میں اس نے ایک آنکھ پھوڑی ہے. اور حقیقت میں یہی ہے آج کے دور میں یہی معاملہ چل رہا ہے, ٹھیک ہے نا, وہ اپنی ایک آنکھ لے کر کے آ جاتے ہیں, وہ دیکھو 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 جی میرے مجھے کیسا مارا ہے اور مجھے کیسا جو ہے وہ یہ معاملہ کیا اور میرے ساتھ یہ معاملہ کیا, اور ادھر کی جو پکچر ہوتی ہے وہ تو ہمیں پتہ ہی نہیں ہوتی کہ انہوں نے ان کے ساتھ کیا کیا. تو جھوٹ جو ہے نا یہ ایسی چیز ہے کہ جس کی بنیاد پر سارا معاشرتی نظام ہی خراب ہو جاتا ہے. اب کوئی قاضی صاحب بھی کوئی فیصلہ نہیں کر سکتے اور انصاف جو ہے وہ قائم ہی نہیں ہو سکتا جھوٹے معاشرے کے اندر. تو ہمیں جھوٹ سے ضرور سے توبہ کر لینی چاہیے, کم از کم اگر ہم کسی اور گناہ سے نہ بھی کر رہے ہو نا ابھی, کم از کم ہم جھوٹ سے توبہ کر کے اٹھیں. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں سچی اور سچی زندگی نصیب فرمائے. وآخر الدعوانا الحمدللہ رب العالمین.